नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। विद्यमान राजनीतिक दलहरूबाट मुलुकको विकास र निकास दुवै सम्भव नभएको भन्दै वैकल्पिक राजनीतिको पैरवी गर्दै आउनुभएका रविन्द्र मिश्र हिजो राप्रपा प्रवेश गर्नुभएको छ। प्रजातन्त्र, लोकतन्त्र एवं गणतन्त्र स्थापना र प्रवर्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूको आलोचना गर्दै आउनुभएका मिश्र राप्रपा प्रवेश गरेपछि त्यस विषयमा मिश्रित प्रतिक्रिया देखिएको छ। राप्रपा सम्बद्धहरू तथा मिश्र पक्षधरहरूले हिन्दू राष्ट्रसहितको एजेण्डामा थप बल मिल्ने बताएका छन् भने आलोचकहरूले पूर्व पञ्चहरूको पार्टीमा प्रवेश गरेर वैकल्पिक राजनीतिको अवसान मिश्रले रोजेको टिप्पणी गरेका छन्। हिजो राजधानी स्थित राष्ट्रिय सभागृहमा राप्रपा र मिश्र समूहबीच एकताको घोषणा गरिएको छ। निर्वाचन नजिकिँदै गर्दा दलबदल तीव्र रूपमा भइरहेको छ। त्यसै बेला भएको यो पछिल्लो एकता एवं पार्टी प्रवेशले राप्रपाको जीवन, मुलुकको राजनीति आदिमा के फरक पार्छ भन्ने प्रश्नको जवाब खोज्न तथा राप्रपाको चुनावी तयारी लगायतका विषयमा अन्तरसंवादमा कुराकानी गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। अध्यक्षज्यू, स्वागत छ अन्तरसंवादमा।
धन्यवाद सर।
अब हिजो यहाँहरूले निकै लामो तयारी पछि औपचारिक रूपमा एकता गर्नुभएको छ रविन्द्र मिश्र पक्षधरहरूसँग, र हिजो आयोजित कार्यक्रममा यहाँहरूले अब थप आफ्नो बल मिल्ने, आफ्ना एजेण्डाहरूमा बल मिल्ने पनि बताउनु भएको छ। अब हिजोको एउटा घटनाले यहाँहरूको पार्टीको जीवनमा कस्तो प्रभाव पार्छ?
स्वाभाविक रूपले समान विचारधारा भएका मानिसहरूसँग, समूहहरूसँग, संगठनहरूसँग मिल्दाखेरि पार्टीलाई बल पुग्छ नै। त्यसमाथि पनि रविन्द्र मिश्रजी नेपाली राजनीतिमा पछिल्लो कालखण्डमा एउटा चर्चाको शिखरमा रहेको पात्र र लोकप्रिय व्यक्तित्व, जसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोड्न पाउँदाखेरि हामी उत्साहित पनि छौँ, हर्षित छौँ, र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आगामी यात्रामा बल पुग्छ।
हिजोका जुन सहमतिहरू छन् अथवा यहाँहरूले हस्ताक्षर गर्नुभयो केही बुँदामा, त्यो त्यसले के कुरा संकेत गर्छ अथवा त्यसले अझै प्रष्ट रूपमा त्यसलाई भनिदिनुहोस् न, यो यहाँहरूको पार्टी अब कसरी अगाडि बढ्छ, यहाँहरूको पार्टीभित्रको वरियताको सन्दर्भ, यहाँहरूको पार्टीको संरचनाको सन्दर्भ कस्तो हुन्छ, विधानमै नभएको वरिष्ठ उपाध्यक्षको भूमिकामा उहाँलाई ल्याउने हिजो घोषणा गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले खास गरी रविन्द्रजीलाई जुन जिम्मेवारी र भूमिकामा ल्याउने निर्णय गरेको छ त्यो विधानसम्म छ। विधानमा उपाध्यक्षहरूको व्यवस्था छँदै नै छ, सँगसँगै विधानमै विभिन्न चाहिँ नि उपमाहरू, अलङ्कारहरू, अतिरिक्त जिम्मेवारीहरू दिन पाइने व्यवस्थाहरू छ। त्यो क्रममा हामीले एउटा पार्टीको निवर्तमान अध्यक्ष समेत रहिसक्नुभएका रविन्द्रजीलाई वरिष्ठ उपाध्यक्षको रूपमा पार्टीमा जिम्मेवारी दिने निर्णय गरेका छौँ। न वरियताको समस्या छ, न यो विधानमा समस्या छ, हामीले राम्रो छलफल गरिवरिकन गरेको निर्णय भएको हुनाले यसले कुनै समस्या छैन। र मूलत कहाँ बसेर काम गर्ने भन्ने कुरा एउटा जिम्मेवारी त आवश्यक पर्छ, तर पद चाहिँ नै प्राथमिकताको विषय छैन। हामी सैद्धान्तिक रूपमा एक भएका छौँ कि मुलुकमा तीन दशकदेखि केही सीमित राजनैतिक दल र तिनका पनि सीमित नेताहरूले जुन अघोषित सिन्डिकेट खडा गरेर देशलाई एउटा चक्रव्यूह निर्माण गरेर बन्धक बनाइराखेका छन्, त्यसबाट देशलाई कसरी मुक्त गराउने, आम जनता जो त्यसबाट मुक्ति चाहन्छन् उनीहरूलाई कसरी एउटा बलियो विकल्प प्रदान गर्ने भन्ने कुरा हो, र त्यसको लागि हामी सहमत भएका छौँ। हामी तीन दशकदेखि एक प्रकारले बन्धकमा परेका नेपाली जनता र नेपाल राष्ट्रलाई मुक्त गराएर सुशासन कायम गर्ने, एउटा भ्रष्टाचार मुक्त देश बनाउने, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत विषयहरू जनताको अधिकारको रूपमा स्थापित गर्ने, हाम्रै जीवनकालमा देश अरू देशहरू जस्तै समृद्ध बनाउने यो योजना र संकल्पका साथ जुटेका छौँ। त्यसकारणले कुनै समस्याहरू छैनन् बाहिर कल्पना गरिए जस्तो।
भनेको चाहिँ जस्तो यहाँहरूले हिजो सहमति गर्दा हस्ताक्षर जसरी गर्नुभएको छ, वरिष्ठ उपाध्यक्ष भनेर नै लेख्नु भएको छ, यहाँको भनाइअनुसार चाहिँ उपाध्यक्षहरू मध्येको वरिष्ठ दिने हो कि विधानमै वरिष्ठ उपाध्यक्ष भन्ने अर्को व्यवस्था गर्ने हो भन्ने पनि यहाँहरूले निर्णय गर्नुपर्ने छ, होइन त? के हुन्छ?
यस्तो छ, पार्टीमा अरू पनि वरिष्ठ नेताहरू हुनुहुन्छ, अब अरू उपाध्यक्षहरू हुनुहुन्छ, उपाध्यक्ष तथा वरिष्ठ नेताको रूपमा रहनुभएका थुप्रै मानिसहरू हुन्छ, बुद्धिमान तामाङ, विश्वबहादुर पाण्डे, दुर्ग प्रधान लगायत अरू थुप्रै भनौँ न नेताहरू हुनुहुन्छ, दीपक बोहरा पार्टीको वरिष्ठ नेताको रूपमा हुनुहुन्छ, अहिले रविन्द्रजी आउनुभयो, उहाँ उपाध्यक्षको रूपमा चाहिँ आउँदाखेरि हामीले उहाँलाई यो वरिष्ठ भन्ने एउटा सम्मान पनि चाहिँ दिएका छौँ, र उहाँ सबै कमिटीहरूमा सबै निर्णायक तहहरूमा सहभागी हुने गरी हामीले उहाँलाई चाहिँ भित्राएका छौँ। त्यस कारणले को कहाँ के भन्ने कुरा समस्या छैन र विधानमा व्यवस्था गर्नुपर्ने व्यवस्था पनि छैन, विधानमै भएको व्यवस्था अन्तर्गत हामीले उहाँलाई यो जिम्मेवारी दिएर आएका छौँ।
यहाँले समस्या छैन भन्दा पनि यहाँहरूको पार्टीमा एउटा खालको समस्या देखिसकेको छ, यहाँहरूले आन्तरिक रूपमा मतदान गर्नुभएको छ राणालाई कि लोहनीलाई चाहिँ समानुपातिकमा पहिलो सूचीमा पहिलो नाममा राख्ने भन्ने विषयमा यहाँहरूको पार्टीभित्र एउटा खालको समस्याहरू देखियो। अब यो विषयले पनि भोलि के समस्या देखाउनेछ त्यो भोलि मात्रै त्यो विषयमा भन्न सकिएला। यद्यपि हिजोको दिन यहाँहरूले जुन खालको समझदारी गर्नुभएको छ कि 10 दिनभित्र अब मिश्र पक्षधरहरूलाई पार्टीमा यहाँहरूको पदाधिकारी सहित केन्द्रीय समितिमा चाहिँ समायोजन गर्ने भनेर, त्यो चाहिँ समायोजनको लागि यहाँहरू पूर्ण रूपमा तयार हुनुहुन्छ होइन त? यहाँहरूको
एकदमै तयार छौ र म तपाईँलाई स्मरण गराउन चाहन्छु कि जुन समानुपातिकमा मतदानबाट हामीले निर्णय गर्यौं भन्ने कुरा कि राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्ण रूपले प्रजातान्त्रिक पार्टी हो र अहिले तपाईँले पृष्ठभूमिमा भन्नुभएको जस्तो पञ्चहरूको पार्टी मात्रै होइन, पञ्चहरू त पञ्च पृष्ठभूमिका मानिसहरू त काङ्ग्रेसमा छ्यापछ्याप्ती छन्, एमालेमा छ्यापछ्याप्ती छन्, यतिसम्म कि माओवादीमा समेत छन्, हाम्रोमा पनि केही पूर्व पञ्चहरू हुनुहोला, तर यो नवीन राप्रपाको रूपमा अगाडि बढिसकेको छ। हामी मात्रै त्यस्तो पार्टी हौ कि पार्टीमा भएका समस्या अथवा कुनै पनि विषयमा जबरजस्ती निर्णय गर्ने अथवा नेतृत्वले आफ्नो कुरा लाग्ने भन्दा पनि प्रजातान्त्रिक प्रक्रियाबाट नमिलेका विषयहरू मिलाउँदै अगाडि बढ्न थालेका छौँ। महाधिवेशनमा नेतृत्व चयनको कुरा होस्, अहिले समानुपातिकमा क्रम मिलाउने विषयमा होस्, हामीले यो समानुपातिकमा पनि ज्येष्ठ सदस्यहरूदेखि लिएर अत्यन्त कनिष्ठ सदस्यहरू जसले पार्टीमा राम्रो योगदान गरेका छन्, विगतमा थोरै संख्यामा हामीले जितेको जनप्रतिनिधिहरूमा विजय प्राप्त गरेका, योचोटि उम्मेद्वार बन्न नपाएका, भविष्यमा फेरि चाहिँ नै राम्रो गर्न सक्ने मानिसहरू, यी सबैलाई हामीले सन्तुलन मिलाएर राखेका छौँ कि 81 वर्षको ज्येष्ठ सदस्यदेखि लिएर 30-35 वर्षको नयाँ क्रियाशील युवालाई समेत यो समानुपातिक सूचीमा हामीले मिलाएर राखेका छौँ र यो क्रममा कहीँ चाहिँ नै विवाद भयो, दोहोरो दावी भयो भने हामीले सहमति मतदान यी सबै प्रक्रियाहरू प्रयोग गर्दै टुङ्ग्याएका छौँ। त्यस कारणले राप्रपा अहिले चाहिँ पूर्ण प्रजातान्त्रिक बाटोतर्फ गएको छ, यसले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतामा कुनै प्रभाव पार्दैन, यसले झन् मजबुत गर्छ।
अध्यक्षज्यू, नवीन राप्रपा यहाँको शब्द, नवीन राप्रपा के कारणले नवीन, के कुरा छ यहाँहरूसँग नवीन?
राप्रपा नेतृत्वका हिसाबले, कार्यशैलीका हिसाबले, यसले लिएको बाटोको हिसाबले हामी निरन्तरता सहितको परिवर्तनको पक्षमा छौँ। हामीले यो नरम सम्वर्धनवादको बाटोबाट देशलाई अगाडि लैजान चाहन्छौँ र त्यस क्रममा अहिले नमिलेका व्यवस्थाहरूलाई परिवर्तनका लागि पनि हाम्रो स्पष्ट मार्गचित्रहरू बनाएका छौँ कि हामीले भनेका छौँ कि यो 3 दशकदेखि जुन नेपाली जनताले अस्थिरता, अराजकता र कुशासन बिहोर्नु परिराखेको छ, सीमित दलहरूको शासन बिहोर्नु परिरहेको छ, 3 दशकमा 26 वटा सरकारहरू बन्यो, एउटा सरकारले पनि पूरा कार्यकाल पूरा गर्न सकेन अथवा 5 वर्ष एउटा सरकार पनि चलेन, यो बीचमा एउटा राजनैतिक दल भएन, विभाजित नभएको, सबै राजनीतिक दलहरू कुनै न कुनै ढङ्गले विभाजित भए, पटक पटक विभाजित भए, यसमा नेतृत्व त असफल भयो भए नै र यसबाट के प्रमाणित हुन्छ भने प्रणाली समेत चाहिँ असफल भयो। त्यस कारणले हामीले प्रणालीमा सुधारका कुराहरू गरेका छौँ, पूर्ण समानुपातिक संसद, सांसदले मन्त्री हुन नपाउने व्यवस्था, जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्री, अभिभावकीय संस्थाको रूपमा राजा रहने व्यवस्था र प्रदेशको खारेजी, सर्वधर्म सभा, पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको पुनर्स्थापना, जनतालाई शिक्षा स्वास्थ्य पूर्ण रूपमा निशुल्क गर्ने रोजगारी अधिकारको रूपमा स्थापित गर्ने, सुशासन का मुद्दाहरू समेत जोडेर हामीले अरूभन्दा फरक ढंगले, नयाँ ढंगले, विगत भन्दा नयाँ ढंगले हामीले आफूलाई अगाडि बढाइराखेका छौँ।
अध्यक्षज्यू, जस्तो अब यहाँले एउटा शब्द प्रयोग गर्नुभयो अघि कि चाहिँ तीन दशकदेखि हालीमुहाली गरेका दलहरू, तीन दशकदेखि 26 भन्दा बढी सरकारहरू बनेको सन्दर्भ, यो दुईवटा सन्दर्भमा म केन्द्रित हुन चाहन्छु। अन्य दलहरूले अहिले जसरी भनिरहेका छन् कि 240 वर्षदेखि राजाले अथवा राजतन्त्रले मुलुकलाई थिचोमिचो गर्यो, एका मक्ता लागू गर्यो, विभिन्न उहाँहरूका ती विषयहरू छन्, त्यसको विकल्प चाहिँ लोकतान्त्रिक गणतन्त्र मार्फत हामीले खोजेका हौं। तर राजालाई पनि हामीले त्यसै फालेका होइनौं, राजालाई प्रजातन्त्र नचाहिएपछि, पटक पटक प्रजातन्त्रको घाँटी निमोटेपछि हामीले फालेका हौं भन्छन् उनीहरू। अब तपाईँ अहिले आएर 19 वर्ष, राजतन्त्र चाहिँ उन्मूलन भएको 19 वर्षपछि अब यी दलहरूको चाहिँ बन्धक मुलुक बने भनेर भनिरहनु भएको छ। परिवर्तनको सन्दर्भको कुरा गरिरहँदाखेरि परिवर्तन चाहिएको हो कि प्रगति चाहिएको हो भन्ने विषयमा पनि हुनुपर्ने जति समीक्षा हुन सकेन, त्यस विषयमा बहसहरू हुन सकेन भन्ने खालका कुराहरू पनि आइरहेका छन्। अब राजनीतिक दलहरूको बाटो चाहिँ के हुनुपर्छ? यहाँहरूको बाटो, यहाँले पनि परिवर्तन भन्ने शब्द प्रयोग गर्नुभयो, परिवर्तनले मात्रै हामीले खोजेका कुरा हुन्छ कि? कसरी अगाडि बढ्ने होला? अब
हामीले हिजोको अब राजसंस्थाको वकालत गरेर, हिजोको व्यवस्थाको वकालत गरेर अब हामी त्यही फर्किने भन्ने कुरा त होइन। तर अहिले यो तीन दशकमा जसले परिवर्तनको सम्भावक भनेर आफूलाई भन्छन्, उनीहरूले हिजो राजसंस्थाको बेलामा भएको, हिजो पञ्चायतमा भएको बेलाको काम पनि गर्न सकेनन् मात्र होइन, त्यस बेला बनेका आधारहरू, त्यस बेलाका संरचनाहरू समेत चाहिँ नै ध्वस्त गर्ने काम भयो। यही तीन दशक बीचमा दुनियाँका कैयौं देशहरू कहाँबाट कहाँ पुगे, हामीभन्दा आर्थिक रूपले कमजोर भएका देशहरू आज हामीभन्दा बलियो भए, तर हामी चाहिँ नै झन्झन ओह्रालो लागिराखेका छौँ। त्यसकारण मैले त अरू राजनीतिक दलहरूलाई पनि आह्वान गर्न चाहन्छु कि हामीले अहिलेसम्म तीन दशक जुन बाटो हिँड्यौं त्यसको बारेमा समीक्षा गर्ने बेला भयो, पुनरावलोकन गर्ने बेला भयो। र हाम्रो निष्कर्ष छ, हामीले त 62-63 राजनीतिक परिवर्तन लगत्तै, अथवा त्यो जुन जनआन्दोलनको जग निर्माण भइराखेको थियो दिल्लीमा भएको 12 बुधे सहमतिबाट, त्यस बेलैदेखि भनिराखेको थियौं कि यो मार्गचित्र गलत छ, यो रोडम्याप गलत छ, यसले देशलाई एउटा गन्तव्यमा पुर्याउँदैन, दुर्घटनामा लैजान्छ भनेर भनेको थियौँ। आज त्यही कुरा साबित भएको छ। आर्थिक रूपले, सामाजिक रूपले, सबै हिसाबले देश चाहिँ कमजोर बन्दै गएको छ। पछिल्लो दिनमा शक्ति राष्ट्रहरूको रणनीतिक रूपमा प्रतिस्पर्धा स्थलमा देश परिणत भएको छ। विदेशीहरूको घोषित अघोषित रूपमा अरण खटन बढेर गएको छ। नेपालको निर्णायकत्व विदेशीहरूको हातमा जान लागेको अवस्था छ, जुन कुरा पूर्व प्रधानमन्त्री स्वयंले पनि चाहिँ भन्नुभयो, अरूले पनि भनिराखेको छन्, प्रधानमन्त्री स्वयंले भनिराख्नु भएको छ, ऋण लिएर कर्मचारी पाल्नुपर्ने अवस्था छ। यो 5-7 वर्षको अवधिमा राष्ट्रिय ऋण 12 खरबले भन्दा बेसी चाहिँ बढ्यो। राजाको पालामा 29 अरबमा रहेको राष्ट्रिय ऋण 5 वर्ष अगाडि आउँदा 8 खरबमा, अहिले झन्डै 20 खरबमा पुगेको छ। यो सबै चिजलाई हेर्दाखेरि हामीले हाम्रो व्यवस्था, हाम्रो कार्यशैली, नेतृत्व सबैमा परिवर्तन गर्नुपर्ने बेला आएको छ, परिमार्जन गर्नुपर्ने बेला आएको छ। त्यसकारण हामीले अहिले जो पछिल्लो दिनमा भनेको छौँ कि हाम्रो अनुभवले सिद्ध गरेको छ, कुनै पनि पक्षलाई, कुनै पनि शक्तिलाई उपेक्षा नहुने गरी नेपालमा नयाँ प्रणालीको, मौलिक प्रणालीको निर्माण गरेर जान जरुरी छ। त्यसको लागि मैले अघि भने कि अब शासन गर्ने राजा होइन, अभिभावकीय संस्थाको रूपमा राजालाई पनि स्पेस दिने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीले देशको शासन व्यवस्था चलाउने, प्रधानमन्त्रीले विज्ञहरूलाई विषय विज्ञहरूलाई मन्त्री बनाएर देश चलाउने, र सांसदहरूले मन्त्री हुने होइन, देशको ऐन कानून निर्माण गर्ने व्यवस्था निर्माण गरेर अब चुनावको बेला जनता खरिद गर्नुपर्ने, प्रधानमन्त्री बन्नको लागि सांसद खरिद गर्नुपर्ने यो महँगो व्यवस्था, र यति धेरै जनप्रतिनिधिहरू पाल्नु पर्ने व्यवस्थाको अन्त्य गर्नुपर्छ।
भनेको चाहिँ अब यसलाई हामीले यसरी पनि बुझ्न सकियो कि राजा चाहिँ अभिभावकीय भूमिकामा नरहेका कारण अथवा सांसदहरू चाहिँ मन्त्री भएका कारण मुलुकको यो अवस्था आयो, तपाईँले भन्न खोजेको त्यो हो?
त्यसमा चाहिँ मैले भने कि आज सांसदहरू जुन मन्त्री हुन पाउने व्यवस्था छ, त्यस र सांसद हुनको लागि महँगो खर्च गरेर आउनुपर्ने व्यवस्था छ, त्यसले चाहिँ भ्रष्टाचारको बाटो खुला राखेको छ। र कतिपय अनुभवले बतायो कि राजा संविधानको परिधिभित्र नरहँदाखेरि कहिलेकाहीँ भ्रमहरू चाहिँ सिर्जना हुने रहेछ, समस्याहरू उत्पन्न हुने रहेछ। त्यस कारणले संविधानले निर्दिष्ट गरेको भूमिका र सीमाभित्र रहने राजसंस्था र जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्री भयो भने शान्ति, स्थिरता र खर्चको हिसाबले पनि कम खर्च हुने, भ्रष्टाचार कम हुने यसै पनि चाहिँ देखिन्छ। त्यस कारणले हामीले त्यो मार्गचित्र अवलम्बन गर्नुपर्छ।
भनेको चाहिँ अब तपाईँहरूले भने जस्तो स्थिति यदि गर्न सकियो भने आर्थिक रूपमा मुलुकको जुन यो अहिलेको समस्या छ अथवा राजनीतिक रूपमा हैसियतकै कुरा गर्नुभयो यहाँले, शक्तिकै कुरा गर्नुभयो, प्रभावकै कुरा गर्नुभयो, त्यो सबै यहाँहरूले भने जस्तो भयो भने राम राज्यमा हामी अगाडि बढ्न सक्छौ।
हामीले राम राज्य त होइन तर राम्रो हुन्छ, यो भन्दा धेरै राम्रो हुन्छ। हामी आफू स्वयं पनि अहिले जुन भ्रष्टाचार सामान्य
अध्यक्षजी समस्या के भने नि, समस्या के भने नि, राम्रो हुन्छ भनेर नै, हजुर हजुर राम्रो हुन्छ भनेर नै 240 वर्षको राजतन्त्र नेपालीहरूले त्यत्रो ठूलो आन्दोलन गरेर, यो आन्दोलन सानोतिनो थिएन, 62-63 आन्दोलन पनि सानोतिनो थिएन, 46 सालकै आन्दोलन पनि सानोतिनो थिएन, तर राम्रो त भएन भन्ने निष्कर्ष त अधिकांशले निकाले भनेर यहाँले अघि भन्नुभयो। यदि त्यही निष्कर्ष निकालिएको हो भने अब अहिलेको बाटो ठ्याक्कै यी कुराहरू गर्दैमा फेरि हामी ठिक ठाउँमा पुग्छौं भन्ने छ कि अथवा अरू समीक्षा गरिरहँदा अरू पनि गम्भीर विषयहरू समीक्षा गर्नुपर्ने चाहिँ छ?
होइन, तपाईँ र मेरो यो सानो बसाइमा, सानो कुराकानी, संक्षिप्त कुराकानीमा यी सबै कुराको त नटुङ्गी होला, तर मैले केही विषयहरू तपाईँसँग राखेँ कि हामी एउटा सुनियतका साथ, सुदृष्टिका साथ नेपाली राजनीतिमा आएका छौँ, एउटा संकल्पका साथ आएका छौँ। मैले सार्वजनिक रूपमा, निरन्तर रूपमा भन्दै आएको छु कि हामीले भ्रष्टाचार नगरेर पनि राजनीति गर्न सकिन्छ। अहिले पछिल्लो दिनमा आएर भ्रष्टाचार त सामान्य विषय जस्तो बनेको छ, भ्रष्टाचार संस्कृति जस्तो बनेको छ। हामी भ्रष्टाचार नगरेर पनि राजनीति गर्न सकिन्छ, राजनीतिलाई देश सेवाको एउटा सर्वोत्तम माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न चाहन्छौँ र हामी त्यो सङ्कल्प गरेर आएका छौँ। त्यसकारण मलाई लाग्छ कि हामीले मौका पायौँ भने हामी फरक ढङ्गले काम गरेर देखाउन सक्छौँ, हामी त्यो चाहन्छौँ। र हामी जनतासँग अपिल पनि गर्न चाहन्छौँ कि अरूले पनि आमूल परिवर्तनका कुरा गरे, आए तर भएन भनेर चाहिँ भन्ने जुन छ कि परिवर्तन अथवा भएन भन्ने कुरा चाहिँ सबैसँग थियो तर के गर्ने भन्ने कुरा थिएन छ, जसले गर्दाखेरि अहिले हामीले दुःख पायौँ। हामी हाम्रो मार्गचित्र मैले अघि भने कि ककसको भूमिका के हुनेदेखि लिएर यो जनप्रतिनिधिहरूको संख्या घटाउनेदेखि लिएर शिक्षा, स्वास्थ्य, रोजगारीको विषयदेखि लिएर सबै विषयमा हामी स्पष्टताका साथ अगाडि आएका छौँ र मनसा वाचा कर्मणा हामी सुशासनको पक्षमा, समृद्धिको पक्षमा आफूलाई उभ्याउँछौँ। र तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत मौका छोपेर म आम देशवासीहरूलाई अपिल पनि गर्न चाहन्छु, पटक पटक फेल भएका नेता पार्टीलाई होइन, अब तपाईँले जाँच्न बाँकी रहेको यो नवीन राप्रपालाई एकचोटि मद्दत गर्नुहोस् भन्ने म अपिल पनि गर्छु।
हामीसँग हुनुहुन्छ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अन्तर्सम्वादमा। अन्तर्सम्वादमा आज हामी राप्रपाको राजनीतिक जीवन, हिजो रविन्द्र मिश्र समूहसँग गरिएको एकता लगायतका विषयमा कुराकानी गरिरहेका छौँ। अध्यक्षज्यू, हामीसँग अब करिब करिब हामी अन्त्यतिर प्रवेश गरिरहेका छौँ। हिजो पनि यहाँहरूले मेलमिलापको कुरा गर्नुभयो, बीपी कोइरालालाई यहाँहरूको हिजोको कार्यक्रममा पनि धेरै नेताहरूले सम्झनुभयो। अब अहिलेको अवस्थामा यदि कुराकानी गरिरहँदा यहाँले पनि अहिले अन्तर्समाजमा हामीसँग कुराकानीकै बीचमा पनि दुई तीनवटा कुरा जोड्दाखेरि शक्तिहरूको सन्तुलन व्यवस्थापनको कुरा गर्नुभयो, अहिलेको मेलमिलाप चाहिँ कसको कसको बीचमा मेलमिलाप गर्यो भने चाहिँ यहाँहरूले भने जस्तो हामी ठ्याक्कै अगाडि बढ्न सक्छौ, हाम्रा चाहिँ समस्याहरू समाधान हुन सक्छन्, यहाँकै भनाइमा शक्ति केन्द्रलाई कसैलाई चाहिँ भनौँ न छेउ लगाइएका कारण, किनारा लगाइएका कारण विकास अगाडि बढ्न सकेन, निकास हुन सकेन भनिरहँदाखेरि अहिले मेलमिलाप चाहिँ कसका कसका बीचमा गरेर गयो भने चाहिँ मुलुक अगाडि बढ्छ?
अहिले मूल रूपमा सबै राजनैतिक दलहरू, सबै राजनैतिक शक्तिहरू भनेको पाखा लगाएको राजनीतिक शक्ति राजा समेतलाई एक ठाउँमा जोडेर अगाडि बढ्नु हामी सबैको लागि उचित हुन्छ। यसले नै हामीलाई एउटा निश्चित गन्तव्य पुर्याउन सक्छ। र राजनीतिक दलहरूले विगतमा गरेका गल्ती कमी कमजोरीहरू सत्याएर जानुपर्छ। हाम्रो एकता र मेलमिलापमा नै यो देशको सुदृढ भविष्य निश्चित हुन्छ, भविष्य सुदृढ हुन्छ। अहिले जुन पछिल्लो दिनमा आफ्नो सत्ता जोगाउनको लागि जे पनि गर्ने, जस प्रकारको पनि सम्झौता गर्ने जुन प्रवृत्ति विकसित भएर गएको छ, त्यसले देशलाई चाहिँ निरन्तर रूपमा कमजोर बनाइराखेको छ। हामीलाई कहीँ पनि पुर्याउँदैन मात्र होइन, हामीलाई चाहिँ नष्ट गर्छ। राजनीतिक दलहरूले भागभण्डाको आधारमा न्यायाधीशको नियुक्ति गर्ने, अख्तियारमा नियुक्ति गर्ने अथवा संवैधानिक अङ्गहरूमा भागभण्डाको आधारमा दलका कार्यकर्ताहरू नियुक्त गर्ने, योग्यता क्षमतालाई पछाडि पार्ने, योग्यता क्षमतालाई पलायन गर्न हुन बाध्य बनाउने जुन प्रवृत्ति विकसित भएर गएको छ, र भ्रष्टाचारलाई मैले अघि भने जस्तै एउटा सामान्य संस्कृतिको रूपमा चाहिँ विकसित गरिँदैछ, त्यसले देशलाई दुर्घटनातर्फ लैजान्छ। त्यसैले देशमा सबै शक्तिहरूको बीचमा मेलमिलाप र एकता जरुरी छ। त्यसका लागि देशको मुख्य राजनीतिक दलहरू भन्नेहरूले आफ्नो मार्ग परिवर्तन गर्न र आफ्नो दिललाई चाहिँ नै उदार बनाउन जरुरी छ।
अध्यक्षज्यू, हजुर हजुर अध्यक्षज्यू,
म अलिकति सकिहाल्छु।
हजुर,
हाम्रो घटनाक्रमले के प्रमाणित गर्छ भने तत्काल यी ठुला हुँ भन्ने राजनैतिक दलहरू सुध्रने कुनै सम्भावना र संकेतहरू नदेखिएको हुनाले आउने निर्वाचनमा
अध्यक्षज्यू हजुर यहाँको महत्वपूर्ण हजुर
दण्डित गर्न जरुरी छ।
हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र काशीराम आचार्यलाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।